ईरानी संस्कृति और कला।
प्रिय श्रोताओं, ईरानी संस्कृति और कला की कन्ने कड़ी लेकर स्वाति और अहमद अब्बास हाजिर हैं। आज की कड़ी में ईरान में वास्तुकला की शैलियों की समीक्षा में अंतिम शैली की समीक्षा करेंगे।
ईरान में वास्तुकला पर शोध करने वाले एक बड़े शोधकर्ता दिवंगत उस्ताद मोहम्मद करीम पीरनिया ने ईरानी वास्तुकला को 6 शैलियों में विभाजित किया है और इस शैली में इस्फहानी शैली को अंतिम बताया है। ये शैली 10वीं से 13वीं शताब्दी हिजरी तक प्रचलित रही और ये शैली अपने नाम के विपरीत आजरबाईजान से शुरू हुई, लेकिन बाद में इसके उत्कृष्ट नमूने इस्फहान में अस्तित्व में आए।
सफवियों ने 1502 ईस्वी से 1736 ईस्वी तक ईरान में हुकूमत की। सफवियों के पूर्वज आजरबाईजान के थे और उनके पूर्वजों में सफियुद्दीन अर्दबीली का नाम मशहूर है, जो पश्चिमोत्तरी ईरान के आजरबाईजान क्षेत्र में रहते थे। सफियुद्दीन अर्दबीली एक आत्मज्ञानी हस्ती थी जिनके बहुत से मुरीद थे। सफवी शासन श्रृंखला के संस्थापक शाह इस्माइल जल शेख सफियुद्दीन के पोतों में थे। शाह इस्माइल ने विभिन्न क्षेत्रों पर चढ़ाई करके अपना शासन शुरू किया। शाह इस्माइल के दौर में ईरान में शिया मत को आधिकारिक रूप से मान्यता दी गई, हालांकि यहां पर शिया मत बहुत पहले से मौजूद था।
सफवी शासन ने एक राष्ट्रीय सरकार के गठन के अलावा शिया मत का प्रचार, स्वदेशी उद्योग को बढ़ावा देना, व्यापार में विस्तार, इमारतों के निर्माण और विभिन्न कलाओं को प्रचलित करने जैसे काम किए। इस शासन काल में ईरान में बहुत अहम बदलाव का क्रम शुरू हुआ और इसका बेहतरीन रूप इस्फहान में प्रकट हुआ। सफवी शासकों द्वारा भव्य इमारतों, मैदानों, पुलों, सड़कों और तकिया नामक इमाम हुसैन अलैहिस्सलाम के शोक समारोह के आयोजन के लिए विशेष स्थल निर्माण किए गए और न सिर्फ ईरान के लिए एक आदर्श शहर बल्कि पूरब के लिए आदर्श शहर बना दिए गए। उस समय इस्फहान ईरान की राजधानी हुआ करता था।
रूसी पूर्वित व्लादिमीर मिनोस्की का मानना है कि सफवी तुर्कमान की दूसरी लहर के प्रतिनिधि थे, जो जाति और सामाजिक संगठन की दृष्टि से ईरानी रुझान रखते थे। सफवी वास्तव में उसी तुर्क संस्कृति का भाग थे जिसके अधीन सभी क्षेत्रों में ईरानी आत्मा बसी हुई थी।
धार्मिक वास्तुकला ईरान में सफवी काल की सबसे अहम कला थी, जिस पर अतीत के वास्तुकला के नियम व सिद्धांत का प्रभाव था। इस्फहानी शैली में विशाल इमारत को इस तरह बनाते थे कि उसके केंद्र में एक बड़ा प्रांगण और परिधि में 4 ऐवान होते थे। ऐवान किसी भव्य इमारत के उस भाग को कहते हैं जिसका आगे का भाग खुला हो और बिना किसी द्वार और खिड़की के हो। वास्तुकला की इस शैली में इमारत का क्षेत्रफल बड़ा होना बहुत अहम था, जिससे नई नई चीज़ों को पेश करने का मार्ग समतल रहता था। तेज ढलान वाली मेहराब जैसे समितीय तत्वों की पुनरावृत्ति इस्फहानी वास्तुकला की बहुत सी इमारतों में दिखाई देती है। इस तरह की इमारतों के वास्तुकार भरी और खाली जगहों में तालमेल को मद्देनजर रखते थे, जो दिखने में अच्छा लगता था और साथ ही समरूपता भी सुरक्षित रहती थी। मिसाल के तौर पर इस्फहानी वास्तुकला में कई इमारतों के बीच हौज, बाग और प्रांगण जैसी खाली जगहें होती थीं। इसी बात का मकबरों और महलों के निर्माण में भी पालन होता था। इस्फहानी शैली में जमीन से छत के बीच की दूरी की डिज़ाइन इस तरह होती थी कि इसके बीच में खाली जगह में खिड़की और इंटीरियर डेकोरेशन की चीज़ें होती थीं। मिसाल के तौर पर आली कापू जैसे महलों की इमारतों की बीच वाली मंजिल को बाहर से इस तरह डिज़ाइन करते थे कि दूर से खुला हुआ वातावरण नज़र आता था।
इमारतों के बड़े क्षेत्रफल की वजह से इस्फहानी वास्तुकला में इमारत में नई नई चीज़ें बन सकीं। इस शैली में इमारत में रोशनी पहुंचने के लिए जो तरीका अपनाया गया, उससे हर देखने वाला हैरत में पड़ जाता। इसकी मिसाल इस्फहान में शेख लुत्फुल्ला मस्जिद की वास्तुकला है। इस मस्जिद में सूर्य का प्रकाश इस तरह छन कर आता है कि मस्जिद के भीतर इंसान आध्यात्मिक माहौल महसूस करता है। اس مسجد میں داخل ہونے کے لیے بنی ترچھی دہلیز مسجد لطف اللہ کے ہال سے جڑی ہوئی ہے۔ یہ ہال ایران میں گنبددار مسجدوں کے سب سے بڑے ہالوں میں سے ایک ہے۔ لطف اللہ مسجد کی گنبد سے وراٹ آسمان کا بڑا سندر نظارہ دیکھنے میں آتا ہے۔ گنبد کے بھیتر مدھیہ بھاگ سے سورج کی روشنی چھن چھن کر آتی ہے اور پورے ہال میں پھیل جاتی ہے۔ اس گنبد کی مشہور پورووید آرتھر پوپ نے بہت ہی ادھک تعریف کی ہے۔
اسفہانی واستو کلا شیلی کی ایک وشیشتا سادی ڈیزائن، آسان جیومیتی روپ اور شکستہ لپی کا استعمال ہے، جبکہ آزری شیلی ڈیزائن میں جٹل جیومیتی ڈیزائن کا استعمال ہوتا ہے۔ اندر سے خالی گنبد کا نرماڑ، سجاوٹ کے لیے سات رنگ کی ٹائلوں اور مضبوط و اچھے مسالوں کا استعمال اسفہانی واستو کلا شیلی کی انیہ وشیشتائیں ہیں۔
سات رنگ کی ٹائل کے لیے سفید چمکیلی ٹائل پر چتر بناتے ہیں اور رنگ کرتے ہیں، اس کے بعد اسے بھٹی میں پکاتے ہیں۔ اس کے بعد مکھی ڈیزائن کے آدھار پر ٹائل کو دیوار یا گنبد پر چپکاتے ہیں۔ کبھی کبھی چھت کے کچھ کونوں میں اینٹ اور لکڑی کا بھی استعمال کرتے ہیں، جس کا نمونہ اصفہان کے جولفا قصبے میں دکھائی دیتا ہے۔ ان عمارتوں میں لکڑی کے ٹکڑے مچھلی کے اوپر کے چھلکے کی طرح ایک دوسرے کے قریب قریب چپکائے گئے ہیں۔ اس کلا شیلی سے چھت کے کنارے بہت ہی سندر لگتے ہیں۔
ٹائلیں زیادہ تر نیلے رنگ کی ہوتی ہیں، جنہیں لاجورد یا آسمانی نیلا کہا جاتا ہے۔ لاجورد ایک کھنج تتو ہے جو کاشان کے نکٹ لاجورد نامک خان سے نکلتا تھا، لیکن بعد میں وہ بھوکمپ سے تباہ ہو گئی، جس کی وجہ سے ٹائلوں کا سندر رنگ پھیکا پڑتا گیا اور اسے صحیح نہیں کیا جا سکا۔ اسفہانی واستو کلا شیلی کی ایک اور وشیشتا یہ ہے کہ اس میں پرویش والے کمرے کے اوپر روشن دان بنایا جاتا ہے، اور کبھی کبھی یہ روشن دان دونوں طرف بنے ہوتے ہیں تاکہ روشنی کے ساتھ ساتھ وینٹیلیشن بھی ہوتا رہے۔ یہ روشن دان کبھی لکڑی تو کبھی کھڑیا اور مٹی کے بنے ہوتے تھے۔ ٹھنڈے کھیتروں میں ان روشن دانوں پر شیشے کے چھوٹے چھوٹے ٹکڑے اور سندر جیومیتی ڈیزائن بنی ہوتی ہے۔
ان سندر روشن دانوں کے نمونے اردبل کے چینی خانے، جولفا کے گرجا گھروں اور اصفہان کے وان کے گرجا گھر میں دیکھے جا سکتے ہیں۔ ان روشن دانوں پر رنگ برنگے شیشوں پر مچھلی، پھول، بوٹے اور پکشیوں کے چتر بنے ہوئے ہیں۔ اصفہانی واستوکلا کی اور وشیشتا اوروسی نامک وشیش کھڑکی کا نرمان ہے۔ اوروسی جالی دار کھڑکی ہوتی ہے جو گول چوکٹ پر گھومنے کے بجائے اوپر کی اور کھلتی اور کیس میں فٹ ہوتی ہے۔ اور اسی کھڑکی کے سندر نمونے اصفہان، کاشان اور یزد کے گھروں میں ابھی بھی دکھائی دیتے ہیں۔
اصفہانی واستو کلا کی شیلی کی ایک اور وشیشتا یہ ہے کہ اس شیلی کے انترگت عمارت میں باغیچہ بھی ہوتا ہے۔ دراصل عمارت باغ کے بیچوں بیچ میں ہوتی ہے اور اس کی چھت مٹی کی ہوتی ہے۔ اس طرح کی عمارت میں چاروں اور کھمبے دار برآمدے بنے ہوتے ہیں۔ چہل ستون اور ہشت بہشت نامک باغ اصفہانی واستو کلا شیلی کے سب سے سندر نمونے مانے جاتے ہیں۔ اس کے علاوہ تبس، بہ شہر اور ماہان میں بھی اس شیلی کے باغ بنائے گئے ہیں، کیونکہ ان شہروں پر حملہ ور جاتیوں نے حملے کیے اور صفوی شاسکوں نے ایران پر اپنی طاقت و ورچسو کو دکھانے کے لیے اس طرح کی عمارتیں بنوائیں۔ دوسری اور اتری ایران میں بہ شہر جیسے شہروں کی عمارتیں اور باغ شیت و پتجھڑ کے موسم میں صفوی شاسکوں کے ٹھہرنے کا استھان ہوتے تھے۔
شروتاؤں، اگلے کارکرم میں ان باغوں کے بارے میں اور بتائیں گے۔ کارکرم کا وقت یہیں پہ ختم ہوتا ہے۔ اجازت دیں۔